यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सातै प्रदेशका विभिन्न जिल्लामा हावाहुरी असिना सहितको वर्षा। सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सम्पन्न निर्वाचनको समीक्षा, भावी रणनीति लगायतका विषयमा छलफल। राष्ट्रिय किताब खानाद्वारा एकीकृत डिजिटल निवृत्त भरण सेवा शुरू। र इरानका ऊर्जा केन्द्रहरूमा आक्रमण स्थगित गर्ने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको घोषणा।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट, नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। देशको सातै प्रदेशका विभिन्न जिल्लामा हावाहुरी असिना सहितको वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले देशका विभिन्न ठाउँमा हावाहुरी सहित असिना पानीका कारण मानवीय र भौतिक क्षति हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। हावाहुरीका कारण हुन सक्ने सम्भावित क्षति कम गर्न अनावश्यक रूपमा घर बाहिर ननिस्कन तथा आवश्यक सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ। मौसम पूर्वअनुमान महाशाखाले देशभर आगामी तीन दिनसम्म बदलीसँगै वर्षा, हिमपात र चट्याङको प्रभाव रहने जनाएको छ। यसै विषयमा थप जानकारी दिन यतिखेर हामीसँग मौसमविद सञ्जीव अधिकारी हुनुहुन्छ। सञ्जीव सर,
नमस्कार।
नमस्कार। रेडियो नेपालको साँझ 7 बजेको समाचारमा स्वागत छ।
धन्यवाद।
यो मौसमको अहिले पछिल्लो अवस्था के छ?
भने यति बेला काठमाडौँको आकाशमा र पश्चिम नेपालमा पनि ठुलो पानी निर्वाचन चट्याङ भएर अहिले बिस्तारै यो प्रणाली पूर्वतिर बढेको अवस्था छ होइन। यति बेला चाहिँ पूर्वका केही ठाउँहरूमा चाहिँ निर्वाचन चट्याङ सहित पानी परिरहेको छ, तर पश्चिमबाट बिस्तारै मौसम सुधार भइरहेको अवस्था छ। अब विगत 6 घण्टालाई हेर्ने हो भने चाहिँ देशका धेरै ठाउँहरूमा नै पानी परेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णालेश्वर, पश्चिम प्रदेशमा चाहिँ धेरै ठाउँहरूमा मध्यमसम्मको पानी, केही ठाउँहरूमा हल्का पानी परेको छ। मेघगर्जन असिना पनि भएको छ होइन, हावाहुरी पनि चलेको छ। हामीले हिजो सूचना जारी गरेर हिजो आज र भोलिको लागि चाहिँ विशेष सावधानी अपनाउनको लागि चाहिँ अनुरोध गरेको थियौँ। त्यही अनुरूप नै आज चाहिँ धेरै ठाउँमा पानी, चट्याङ, मेघगर्जन, असिना भएको अवस्था देखिन्छ।
अब कहिलेदेखि यो मौसममा सुधार आउनेछ त?
मैले तत्कालको लागि काठमाडौँभन्दा पूर्वतिर यो प्रणाली सहे पनि होइन, यो पश्चिमबाट फेरि यसको प्रभाव अलिकति बढिरहेको छ। त्यस कारणले आज रातिकै लागि कुरा गर्नुपर्दाखेरि चाहिँ यो मध्यदेखि पूर्वी नेपालमा अलिक बढी र सुदूरपश्चिम कर्णालीमा अलिकति कम ठाउँमा चाहिँ मध्यमसम्मको पानी पर्ने, एक दुई ठाउँमा चाहिँ विशेष गरेर यो लुम्बिनी प्रदेशमा अनि मधेसिला कोशी प्रदेशमा चाहिँ भारीसम्मको वर्षा हुन सक्ने सम्भावना देखिन्छ। र भोलि दिउँसोको लागि पनि यो मेघगर्जन, चट्याङ, असिना चाहिँ हुने नै देखिन्छ। यो चाहिँ मध्यदेखि पूर्वका भूभागहरूमा अलिकति बढी सम्भावना देखिन्छ, तर हावाहुरीको कुरा गर्दाखेरि चाहिँ आजको भन्दा धेरै सुधार चाहिँ भोलिको लागि छ र भारी वर्षा पनि भोलि कतै हुने जस्तो देखिँदैन। धेरै ठाउँमा मध्यमसम्मको मात्रै वर्षा हुने जस्तो देखिन्छ। भोलि रातिदेखि चाहिँ मौसममा सुधार नै हुने देखिन्छ।
हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो मौसमविद सञ्जीव अधिकारी, मौसमको पछिल्लो अवस्थाका बारेमा हामीसँग कुराकानी गर्नुहुँदै। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आकाशमा बिजुली चम्किन थालेर गड्याङगुडुङ गर्न थालेपछि सतर्क हुने र नजिकै कुनै घर संरचनाभित्र सुरक्षित भइहाल्न आग्रह गरेको छ। प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र सवारी साधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचनको समीक्षा र भावी रणनीति लगायतका विषयमा छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा सभापति गगन कुमार थापाले दिनुभएको राजीनामा आगामी नियमित महाधिवेशन, निर्वाचनको समीक्षा र भावी रणनीति लगायतका विषयमा छलफल भएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकले सम्पन्न निर्वाचनमा कांग्रेसले भोगेको परिणामलाई विजय पराजयको आलो पालो श्रृंखलाको रूपमा लिँदै निर्वाचन सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद दिएको छ। बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश भए पनि राजीनामाको विषयमा कुनै निर्णय नगरी बैठक आज सकिएको छ। केन्द्रीय कार्य समितिको बैठक आइतबार पुनः बस्ने कार्यवाहक मुख्य सचिव दुलालले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका सुरक्षा निकाय, कर्मचारी र सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। मध्य प्रदेश राजधानी जनकपुरमा आज आयोजित कार्यक्रममा उहाँले कठिन र चुनौतीपूर्ण घड़ीमा पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहमा खटिएका सुरक्षाकर्मी, कर्मचारी तथा सरोकार भएका निकायको योगदानको उच्च प्रशंसा गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो। संघीय संसद सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदलाई चैत 12 गते शपथ कार्यक्रममा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। सचिवालयका अनुसार सांसदहरूको शपथ यही चैत 12 गते बिहिबार दिउँसो 2 बजे सिंहदरबार स्थित निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको 2 प्रति फोटो अनिवार्य ल्याउन भनिएको छ। सचिवालयले निर्धारित समयभन्दा 2 घण्टा अगावै औपचारिक वा सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन पनि आग्रह गरेको छ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई चैत 12 गते बिहिबार शपथ गराउन सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवनमा सभाकक्षको निर्माण अन्तिम चरणमा पुगेको छ। संसद भवन निर्माणको काम नसकिए पनि निर्माणाधीन संसद भवनभित्र रहेको बहुउद्देश्यीय मल्टीपर्पोज हलमा नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहणका लागि व्यवस्था गरिएको संघीय संसद सचिवालयले जनाएको छ। सहकर्मी तुलसी सापकोटाको रिपोर्ट।
संघीय संसद सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदलाई यही चैत 12 गते बिहिबार दिउँसो 2 बजे शपथ कार्यक्रममा उपस्थित हुन सार्वजनिक सूचना जारी गरिसकेको छ। संघीय संसद सचिवालयले निर्धारित समयभन्दा 2 घण्टा अगावै औपचारिक वा सांस्कृतिक पहिचान झल्किने पोशाकमा शपथ ग्रहणका लागि उपस्थित हुन आग्रह गरेको छ। नवनिर्वाचित सांसदहरूलाई उहाँहरूमध्ये ज्येष्ठ सदस्यले शपथ गराउनुपर्ने भएकाले शपथ ग्रहण हुनुपूर्व ज्येष्ठ सदस्यले राष्ट्रपति समक्ष शपथ लिनुपर्ने हुनाले त्यसको तयारी पनि सचिवालयले गरिरहेको जनाएको छ। शपथ ग्रहण हुने दिन 12 गते अगावै हलको पूर्ण रूपमा व्यवस्थापन भइसक्ने गरी कामलाई तीव्र पारिएको छ। निर्माणाधीन संसद भवनमा अल्पकालीन रूपमा शपथ प्रयोजनका लागि हलको तयारी गरिएको र हलमा केही परीक्षण गर्न र थप्नुपर्ने माइकहरूको व्यवस्थापन बाहेक अरू काम सकिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो।
12 गते अगावै हल चाहिँ पूर्ण रूपमा तयारी भइसक्छ, एकदमै अन्तिम चरणमा छ। यो अल्पकालीन व्यवस्थापन हो, यो इमर्जेन्सी सेटअप जस्तो गरेर गरिएको छ। सदस्यहरूलाई सूचना पठाइसकिएको छ। जिल्ला प्रशासन कार्यालयलाई पनि हामीले आफ्नो जिल्लाका निर्वाचित सदस्यहरूलाई सूचना जानकारी गराइदिन भनेका पनि छौ। धन्यवाद, 7 दिनको समय छ उहाँहरूलाई।
राजनीतिक दलहरूको संसदमा अंकगणित फेरिएसँगै केही राजनीतिक दलको संसदीय दलको कार्यालयको स्थान समेत फेरिएको छ। संघीय संसद सचिवालयले हाल भएकै भौतिक संरचनामा नै संसदीय दलको कार्यालय व्यवस्थापन गर्ने काम गरिरहेको छ। फागुन 21 सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट 6 राजनीतिक दल राष्ट्रिय दलको रूपमा आएका छन्। 182 सीट सहित राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दलको रूपमा आएको छ। कांग्रेस 38 सीट सहित दोस्रो, 25 सीट सहित एमाले तेस्रो र 17 सीट सहित नेपाली कम्युनिष्ट पार्टी चौथो दलको रूपमा रहेका छन्। यसपटकको निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टी 7 सीट सहित 5 दलको रूपमा रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी 5 सीट सहित 6 दलको रूपमा छ। एकजना स्वतन्त्र उम्मेद्वार रहेका छन्, जस अन्तर्गत संसदको संख्याका आधारमा दलहरूलाई कार्यालय उपलब्ध गराइँदैछ। यसअघि नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको संसदीय दलको भवन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका लागि व्यवस्था गरिएको छ भने प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रयोग गरेको संसदीय दलको कार्यालय नेपाली कम्युनिष्ट पार्टी सहित अन्य दलका लागि व्यवस्थापन गरिएको छ। यस्तै नेकपा एमाले र नेपाली कांग्रेसलाई भदौ 23 र 24 गतेको आन्दोलनका क्रममा क्षति पुगेको उनीहरूकै कार्यालय सरसफाई लगायतका काम गरी व्यवस्थापन गरिएको छ। फेरि संघीय संसद सचिवालयका प्रवक्ता गिरी,
सचिवालयभित्र ठूलो दलका लागि ठूलो स्पेस हुने गरेर क्रमशः मिलाएर अहिलेको संरचनामा नै संसदीय दलको कार्यालय उपलब्ध गराएका छौ। साथसाथै त्यहाँ कार्यरत जनशक्तिहरू पनि उपलब्ध गराइएको छ। अब छिट्टै हामीहरू नयाँ संरचनामा जाँदैछौ। त्यहाँ संसदीय दलको कार्यालयका लागि छुट्टै डेडिकेटेड एउटा भवन पनि छ, त्यसैमा गएर व्यवस्थापन गर्ने भएकोले यहाँ अहिले पुननिर्माण गरिएको छैन।
निर्माणाधीन संसद भवनमा शपथका लागि तयार भइरहेको हलमा करिब 290 जना मात्रै अट्न सक्ने क्षमता रहेको छ। निर्वाचन आयोगले राष्ट्रपति समक्ष निर्वाचनको प्रतिवेदन बुझाइसकेको अवस्थामा अब संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान हुने र अबको अधिवेशन सरकारको नीति तथा कार्यक्रम बजेट लगायतमा केन्द्रित हुने हुँदा दुवै सभाको संयुक्त बैठक बस्नुपर्ने हुन्छ। संयुक्त संसदको प्रतिनिधि सभामा 275 र राष्ट्रिय सभामा 59 गरी 334 जना सांसद रहेका छन्। यसकारण बहुउद्देश्यीय हलमा संघीय संसदको बैठकका लागि पर्याप्त नहुने संघीय संसद सचिवालयले जनाएको छ। त्यसैले संघीय संसदको अधिवेशन पूर्व नै निर्माणाधीन संसद भवनको बाँकी काम सम्पन्न गरिसक्नुपर्ने चटारोमा सरकार रहेको छ। तुलसी सापकोटा, रेडियो नेपाल, काठमाडौँ।
सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्रका दिन भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा आज जारी विज्ञप्तीमा नेपाल राजपत्रमा ईदको विदा दिने प्रबन्ध गरिएको र मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार भोलि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ। पश्चिम एसिया क्षेत्रमा विकसित तनावपछि गन्तव्यमा जान नसकी विभिन्न मुलुकमा अलपत्र परेका नेपाली अवस्था केही सहज भएपछि आफ्ना गन्तव्यतर्फ लागेका छन्। शुरूमा दोहा, दुबई, जेद्दा र कुवेत शहरमा बढ़ी समस्या देखिएकामा हाल दोहा र दुबईमा सीमित मात्रामै भए पनि हवाई सम्पर्क शुरू भएकाले ती दुई ठाउँमा ट्रान्जिटमा रहेका सबै नेपालीहरू गन्तव्यतर्फ लागेको र जेद्दामा समस्यामा परेका 52 जना हज यात्रीहरू यही चैत 5 गते फर्किसकेको परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। त्यस्तै कुवेत शहरमा समस्यामा परेका 33 जनाको पनि यही चैत 4 गते साउदी अरेबियाको भिसाको प्रबन्ध मिलाई गन्तव्यतर्फ जान आवश्यक समन्वय गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्री पौडेलले पश्चिम एसियाको समग्र अवस्था, नेपालीको सुरक्षाका बारेमा जानकारी गराउँदै हालसम्म यूएईमा 1 नेपालीको निधन भएको, 20 नेपालीलाई सामान्य चोटपटक लागेको बताउनुभयो। यसै गरी केही नेपालीहरूबाट त्रास वा डर फैलाउने उद्देश्यबाट फोटो, भिडियो वा अन्य कन्टेन्ट बनाउने तथा त्यस्ता सामग्री शेयर गर्ने 7 नेपाली पक्राउ परेका छन्। नेपालका 10 नियोगहरूमा हटलाइन राखिएको र समस्यामा परेका नेपालीहरूको विवरण लिने र समन्वय गर्ने कार्य भइरहेको मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिनुभयो। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले जनता केन्द्रित न्याय प्रणाली स्थापना गर्नुपर्ने बताउनु भएको छ। आजदेखि भक्तपुरमा शुरू भएको महिला कानून व्यवसायीको 32 राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठतम न्यायाधीश मल्लले न्यायपालिकाको जनआस्था जोगाउन र संस्थागत सुधारका लागि बार र बेन्च बीचको निरन्तर संवाद आवश्यक रहेको बताउनुभयो। न्यायाधीश नियुक्तिमा उठ्ने गरेका प्रश्नहरूबारे प्रश्न गर्दै उहाँले पारदर्शी ढंगले क्षमताको आधारमा राजनैतिक हस्तक्षेप मुक्त नियुक्ति हुनुपर्ने बताउनुभयो। कार्यक्रममा महान्यायाधिवक्ता सविता भण्डारीले कानून व्यवसायी महिलाहरू केवल पेशागत भूमिकामा मात्र सीमित नभई समाज परिवर्तनका वास्तविक संवाहक भएको बताउनुभयो। नेपाल बार एसोसिएशनको आयोजनामा भोलिसम्म सञ्चालन हुने सम्मेलनमा महिला कानून व्यवसायीहरूको भूमिका, समानुपातिक समावेशिता तथा न्यायपूर्ण समाज निर्माणमा उनीहरूको योगदानबारे महत्वपूर्ण छलफल हुने बताइएको छ। राष्ट्रिय किताबखानाले एकीकृत डिजिटल निवृत्तभरण पेन्सन सेवा शुरू गरेको छ। राष्ट्रिय किताबखाना निजामतीले आज औपचारिक कार्यक्रम आयोजना गरी निवृत्त भरणका सबै काम डिजिटल प्रणालीबाट हुने गरी सेवाको शुभारम्भ गरेको हो। अबदेखि राजीनामा वा अनिवार्य अवकाशमा जाने कर्मचारीले आफूले पाउने निवृत्त भरण उपदान लगायतका सेवाका लागि राष्ट्रिय किताब खाना धाइरहनु नपर्ने राष्ट्रिय किताब खानाका महानिर्देशक श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो। राष्ट्रिय किताब खानाले निकट भविष्यमा नै निवृत्त भरण अधिकार पत्र र निवृत्त कर्मचारी परिचय पत्रलाई नागरिक एप मार्फत हेर्न सकिने सुविधा विस्तार गर्ने महानिर्देशक पोखरेलले जानकारी दिनुभयो। पछिल्लो समय नेपालमा व्हाट्सएप प्रयोगकर्ताहरूलाई लक्षित गरी ठगी गर्ने घटनाहरू बढेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले आम नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ। अपराधीहरूले व्हाट्सएप एकाउन्ट ह्याक गरी नजिकका साथीभाइ तथा आफन्तसँग आर्थिक सहयोग माग्ने तथा नयाँ शैली अप्नाएको ब्यूरोले जनाएको छ। ब्यूरोका अनुसार ठगहरूले म समस्यामा परेको छु, तुरन्त पैसा पठाइदिनुहोस् वा मेरो बैंकिङ एपमा समस्या आएकाले पैसा पठाउन सकिन, यो क्यूआर कोडमा पैसा हालिदिनुहोस् जस्ता मेसेजहरू पठाएर ठगी गरिरहेका छन्। त्यसैले ठगीबाट जोगिन, यदि कोही ठगीमा परेमा वा शंकास्पद गतिविधि देखिएमा तुरन्त साइबर ब्यूरोमा सम्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ। चैते दशैं अन्तर्गतको नवरात्रका लागि सुदूरपश्चिममा पुर्ख्यौली थलो फर्कनेहरूको चहल पहल बढ़ेको छ। तराई र शहरबाट पुर्ख्यौली थलो पहाड़ फर्कनेहरूको चापले बस पार्कहरू व्यस्त बनेका छन्। नवरात्रले धार्मिक मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि सुदूरपश्चिमलाई जोड्ने गरेको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
नवरात्रका लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका पुर्ख्यौली थलो फर्किनेहरूको संख्या दिनहुँ बढ़ेको छ। कञ्चनपुरको महेन्द्रनगर बस पार्कमा यति बेला पहाड़तर्फ जाने यात्रुको संख्या बढ़दो छ। भारतमा रोजगारी गरी फर्किएका प्रवासी, अध्ययन तथा रोजगारीका सिलसिलामा घर बाहिर रहेका व्यक्ति तथा पहाड़बाट तराई झरेका परिवार पुर्ख्यौली घर फर्किरहेका छन्। नवरात्रको अवसरमा कुल देवता र इष्ट देवताको पूजा गर्ने परम्पराले पनि घर फर्किनेको संख्या बढेको हो। नवरात्रको महत्व के छ त? आचार्य भास्कर पन्त।
चैत्र नवरात्र हिन्दूहरूको चाहिँ विशेष रूपमा नयाँ वर्ष हिंसाबाट निवृत्त भएर धर्ममा अडिग रहेर नव संवत्सरको शुभारम्भ, मधुमास नवरात्र र नयाँ संवत्सरको विशेष महत्व भएको हुनाले यसमा आदिशक्तिको पूजा गर्नै गरिन्छ।
सुदूर पश्चिममा चैत्र असोजमा पर्ने वसन्तकालीन र शरदकालीन दुवै दशैंलाई सात्विक दशैंका रूपमा मनाउने चलन छ। पण्डित रामदत्त जोशी।
सुदूर पश्चिममा हाम्रो नवरात्रि दुई किसिमले मनाइन्छ, एउटा असोज शुक्ल पक्षको प्रतिपदा तिथिदेखि दशमीसम्म, चैत्रको महिनामा चैत्र शुक्ल पक्षको प्रतिपदा तिथिदेखि लिएर रामनवमीसम्म।
टाढा रहेका आफन्त बीच भेटघाट हुने भएकाले यसको सामाजिक महत्व पनि उत्तिकै रहेको छ। तर एकै समयमा धेरै यात्रुको चाप बढ्दा भाडा महँगो र टिकट नपाउने समस्या पनि उत्तिकै छ। तराईबाट पहाड जान लाग्नुभएका यात्रुहरू,
टिकट भाडा बढाइरहेछ, नजाइन हुने बाध्यता भयो, महँगो छ टिकट, डिजल बढ्यो, अर्को बढ्यो भन्ना मुस्किल छ, एक सिटमा दुई दुईजना बसिया छौ।
यात्रुहरूको चाप बढेसँगै व्यवसायीलाई सार्वजनिक यातायातका साधन व्यवस्थापनमा चुनौती थपिएको छ। बस व्यवसायी समितिका प्रतिनिधिहरूको भनाइ यस्तो छ,
दैनिक हामीले नम्बरका गाडी बाहेक एक्स्ट्रा गाडी पठाउने गरेका छौँ, कुन रूटमा बढी मान्छे हुन्छ त्यो अनुसारले चाहिँ पेसेन्जरलाई सुविधा होस् भन्ने हिसाबले हामीले चाहिँ थप गाडीहरू पठाउने व्यवस्था गर्छौँ।
नवरात्रीको लागि भिड भाडै छ, हम्मे हम्मे नै छ, पेट्रोल डिजेलको हाकार एकातिर छ, अब ठ्याक्कै यो समयमा यात्रुको पनि चाप त्यतिकै बढिरहेको छ।
सार्वजनिक सवारी साधनमा यात्रुहरूको चाप बढेसँगै सवारी दुर्घटनाको जोखिम समेत त्यतिकै रहेको छ। हरिशचन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आग्रहमा इरानका ऊर्जा केन्द्रहरूमा आक्रमण स्थगित गर्ने बताउनु भएको छ। इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई इरान युद्धमा तानेको आफूमाथिको आरोपको खण्डन पनि गर्नुभएको छ। गैरातीभरि नै इजरायलको जेरुसलम र इरानको तेहरानमा ठूला विस्फोटका आवाजहरू सुनिएका थिए। यसैबीच युनाइटेड अरब इमिरेट्स, कुवेत, साउदी अरेबिया र बहराइनले इरानबाट क्षेप्यास्त्र आउने क्रम जारी रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अमेरिका र इजरायललाई मध्यपूर्वमा व्याप्त द्वन्द्वको तुरन्तै अन्त्य गर्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समा गुटरेसले सन्देश प्रवाह गर्दै अमेरिका र इजरायललाई यो युद्ध अन्त्य गर्ने उत्तम समय भएको बताउनु भएको छ। युद्धले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दै कम विकसित देशहरूका लागि दुखद परिणाम निम्त्याइरहेको उहाँले बताउनुभयो। यसै गरी इरानलाई आफ्ना छिमेकीहरूमाथिको आक्रमण बन्द गर्न आह्वान गर्दै तिनीहरू कहिल्यै द्वन्द्वमा सहभागी नभएको उहाँले बताउनु भएको छ। सुरक्षा परिषदले आक्रमणहरूको निन्दा गर्दै तत्काल रोक्न आदेश दिएको छ। होर्मुजको जलमार्ग लामो समयसम्म बन्द हुँदा संसारभरका मानिसहरूका लागि ठूलो पीड़ा हुने बताउँदै परिषदले यसको द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको जनाउँदै स्ट्रेट अफ होर्मुज खोल्ने आदेश दिएको छ। अब आर्थिक समाचार।
आगामी आर्थिक वर्ष 2083-84 लागि नेपाल सरकारले जीडीपीको 5.5% मात्रै ऋण उठाउन पाउने भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नेपालको समष्टिगत आर्थिक स्थिति, राजस्व र खर्चको अनुमान र बजार सहजता समेतको विश्लेषण गरी नेपाल सरकारले आर्थिक वर्ष 2083-84 लागि उठाउन सक्ने आन्तरिक ऋणको सीमा निर्धारण गरेको हो। आयोगका अनुसार आगामी वर्षमा संघीय सरकारले जीडीपीको 5.5% नबढ़ने गरी आन्तरिक ऋण परिचालन गर्न सक्नेछ। आयोगले दिएको जीडीपीको सीमाका आधारमा आगामी आर्थिक वर्षमा नेपाल सरकारले 3,93,41 करोड़ रूपियाँसम्म आन्तरिक ऋण परिचालन गर्न सक्नेछ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा सरकारले 2,43,66,00,000 ऋण परिचालन गरिसकेको छ। वित्त आयोगले प्रतिफल दिने आयोजना तथा कार्यक्रममा मात्रै आन्तरिक ऋण परिचालन गर्न सुझाव दिएको छ। वित्त आयोगले वर्ष बजेट तर्जुमा गर्नु अघि सरकारलाई आन्तरिक ऋण उठाउने सीमा निर्धारण गरी दिने गरेको छ। आयोगले आयोजनाहरूको लागत लाभ विश्लेषण गरी आन्तरिक प्रतिफल दर बढ़ी भएका सामाजिक क्षेत्रका आयोजनामा मात्र आन्तरिक ऋणको उपयोग गर्न भनेको छ। नेपालका 75 जिल्लामा व्यावसायिक रूपमा कुखुरा पालन हुने गरेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल व्यावसायिक कुखुरा पालन सर्वेक्षण 2081-82 नतिजा सार्वजनिक गर्दै मनाङ र मुस्ताङ बाहेक अन्य 75 जिल्लामा व्यावसायिक रूपमा कुखुरा पालन हुने गरेको देखाएको छ। प्रतिवेदनले हाल नेपालमा 22,928 फर्म र कृषकले व्यावसायिक कुखुरा पालन गरेको देखिएको र त्यसमध्ये 21,104 मासु, 1,706 फर्मले अण्डा र 118 चल्ला उत्पादन गर्दै आएको जनाइएको छ। नेपालमा कुखुरा व्यवसायबाट एक वर्षमा 60,96,00,000,00,000 रूपियाँ बराबरको मासु, 14,82,00,00,000 बराबरको अण्डा, 10,22,00,00,000 बराबरको चल्ला र 1,00,00,000,00,000 रूपियाँ बराबरको कुखुराको मल उत्पादन भई बिक्री वितरण भएको प्रतिवेदनमा उल्लेख छ। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै 34.4% कुखुरा फार्म रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा 7.9% व्यावसायिक कुखुराका फार्महरू रहेको देखिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार। शनिबारदेखि शुरू हुने प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको विजेताले 10,00,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले आयोजना गर्न लागेको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेताले 10,00,000 र उपविजेता टोलीले 5,00,000 रूपियाँ प्राप्त गर्नेछ। प्रतियोगिता चैत 7 गते शनिबारदेखि मूलपानी क्रिकेट मैदानमा शुरू हुनेछ। यस्तै प्रतियोगिताका खेलहरू पर्सा र जनकपुरमा समेत सञ्चालन गरिने क्यानले जनाएको छ। पाटन उच्च अदालतले 3 स्टार क्लबसँग सम्बन्धित विवादको अन्तिम टुङ्गो लागेपछि मात्र ए डिभिजन लीग सञ्चालन गर्न निर्देशन दिएको छ। अदालतले शुक्रबार युवा तथा खेलकुद मन्त्रालयलाई अन्तरिम आदेश दिँदै विवाद समाधान नभएसम्म प्रतियोगिता अघि नबढ़ाउन भनेको हो। 27 जेठ 2079 ठप्प ए डिभिजन लीग यही चैत 30 गतेदेखि सञ्चालन हुने अखिल नेपाल फुटबल संघ एन्फाले घोषणा गरिसकेको छ। 3 स्टारको विषयमा उठेका कानूनी प्रश्नहरूको निष्कर्ष नआएसम्म लीग सञ्चालन गर्न उपयुक्त नहुने अदालतले ठहर गरेको हो। एन्फा अपील कमिटिले बी डिभिजनमा घटुवा गरेपछि 3 स्टार उच्च अदालत पुगेको थियो। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थानहरू, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना, हावाहुरी सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 25.7 डिग्री सेल्सियस, न्यूनतम 15.2 डिग्री सेल्सियस, वर्षा 0.6 मिलीमिटर। काठमाडौँको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 11.5 डिग्री सेल्सियस, वर्षा 11.2 मिलीमिटर। पोखराको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 14.3 डिग्री सेल्सियस, वर्षा 6.6 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 19.6 डिग्री सेल्सियस, न्यूनतम 12.4 डिग्री सेल्सियस, वर्षा 10 मिलीमिटर। र दिपायलको अधिकतम 19 डिग्री सेल्सियस, न्यूनतम 13.3 डिग्री सेल्सियस, वर्षा 6.9 मिलीमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सातै प्रदेशका विभिन्न जिल्लामा हावाहुरी असिना सहितको वर्षा, सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा सम्पन्न निर्वाचनको समीक्षा, भावी रणनीति लगायतका विषयमा छलफल। राष्ट्रिय किताब खानाद्वारा एकीकृत डिजिटल निवृत्ति भरण सेवा शुरू। र इरानका ऊर्जा केन्द्रहरूमा आक्रमण स्थगित गर्न इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।